اللہ کی بات ہو رہی ہے، فرماتے ہیں جس طرح دینا اللہ کے راستے میں ثواب ہے، اور کہاں دینا ثواب ہے یہ بھی دیکھنا ضروری ہے، اور تو وہاں ثواب ملے گا، اور بعض دفعہ روکنا ثواب ہوتا ہے، نہ دینا تو وہاں نہ دینے سے ثواب ملے گا۔ جیسے آج کل شادی بیاہ کے موقع پر جو ہدیے اور تحفے دیے جاتے ہیں، اس میں باقاعدہ بعض جگہوں پر لکھت پڑھت ہوتی ہے کہ کس شخص نے شادی کے موقع پر کتنا دیا تھا۔ یہ میں نے ابھی تک خود نہیں دیکھا، مجھے حیرت ہوئی جب ایک شیخ الحدیث ہمارے مولانا نے مجھے بتایا کہ میں نے دیکھا ٹیبل کرسی لگا کے بیٹھے ہوئے اور لکھ رہے ہیں کہ اتنا اتنا لایا، انہوں نے اتنا دیا۔ یہ بتائیے، مدون ہو رہی چیزیں تاکہ ہم اس سے زیادہ دیں، یہ کیا ہے؟ رسم اس طرح ہے، بالکل یہ ناجائز، اس کے حرام ہونے میں کوئی شک و شبہ نہیں ہے۔ اب دوسرا شخص اس سے بڑھا کر دے یا برابر کر دے، یہ سب نیوتا ہے جس کو قرآن کریم نے حرام کہا ہے۔ شیخ الاسلام فرما رہے ہیں اس کو قرآن کریم نے حرام کہا ہے، لہذا ایسے موقع پر مت دو۔ ہاں اگر دل میں یہ خواہش پیدا ہوئی کہ یہ میرا بھائی ہے، اس کے گھر میں خوشی ہے، میرے اندر دل میں یہ دائیہ پیدا ہو رہا ہے کہ میں اس کو ہدیہ اور تحفہ پیش کروں، سبحان اللہ، بڑی اچھی بات ہے، تحفہ اور ہدیہ پیش کر دو۔ لیکن اگر ہدیہ اور تحفہ دینے کو دل تو نہیں چاہ رہا ہے، اس لیے کہ پیسے کی تنگی ہے یا کسی اور کوئی خاص قریبی تعلق بھی نہیں ہے، مگر چونکہ اس شخص نے میری تقریب میں اتنے پیسے دیے تھے، لہذا اس شخص کو تقریب میں مجھے دینا ضروری ہے، یا یہ کہ اگر میں کوئی ہدیہ تحفہ نہیں دوں گا تو سارے معاشرے میں میں نکو بن جاؤں گا، اور سب لوگ یہ کہیں گے یہ کتنا کنجوس آدمی ہے، چاہے کسی کی شادی بیاہ ہو یا کسی کوئی تقریب ہو، مگر اس کی جیب سے پیسے نہیں نکلتے، یہ سوچ کر تحفہ یا ہدیہ دیا، اور ایسا ہدیہ اور تحفہ دینا حرام ہے۔ کیونکہ وہی سوچ والی بات ہے کہ سوچ اس کی بدل گئی، اگر وہ مسلمان کو خوش کرنے کے لیے دیتا، لینے کی کوئی نیت نہ ہوتی یا پچھلا قرضہ اتارنے کی نیت نہ ہوتی، صرف اللہ کو خوش کرنے کے لیے، اور مسلمان بھائی کا دل خوش کرنا بھی ثواب ہے، مسلمان بھائی کا دل خوش کرنا بھی جائز طریقے سے ثواب ہے۔ لیکن یہاں کیا ہو رہا ہے، نہیں دیں گے، بعض قرضہ لے کے دیتے ہیں، بعض وہ کہ لو اس مہینے میں دو شادیاں آ گئیں، اب تو جو بچنا تو کیا اور خرچہ ہوگا، پہلے ہی پریشان ہو جاتے ہیں، پھر جاتے بھی ضرور ہیں، جانے نہیں جانے سے بھی لوگ ناراض ہوتے ہیں۔ اس میں بھی چاہیے کہ کسی کو سرجانی سے دعوت دی جا رہی لانڈھی میں، اورنگی سے لانڈھی میں، ایسی جگہ پہ جو بہت دور ہے، تو اول تو اس کو دیکھنا چاہیے اپنے حالات، اگر نہیں جا پا رہا اس کو میسج کرے یا فون کر دے، ہم معذرت چاہتے ہیں، ہم آنا ہمارا مشکل ہو رہا ہے، آپ معذرت قبول فرمائیں، آپ ناراض نہ ہوئیے گا، ایسی بات کریں تو ایسا کہنا جائز ہے، کیونکہ خرچہ بھی ہے، آدھی رات کالی ہوگی اس میں، اکثر کھانا 11-12 بجے کے بعد ملتا ہے، تو فجر کی نماز ضائع ہوتی ہے بہت سی دفعوں پر، اور بہت سی جگہوں پر جو ہے وہ بہت دیر ہو جاتی ہے، تو اس میں کیا ہے، رات بھی ضائع اور ساتھ ساتھ پیسے بھی لگے اور دینا بھی ہے، جانے آنے کا کرایہ بھی ہے بعض دفعہ، تو ایک شادی میں تو گویا 3-4 ہزار روپے کا خرچہ ہے، 200-400 روپے والا زمانہ چلا۔ خوشی میں یہ کہ اگر کوئی 200 روپے بھی خوشی میں دے دے تو نہ دینے والے کو ہتک ہونی چاہیے اور نہ لینے والے کو اس میں یہ ہونا چاہیے، دیکھو 4-6 آدمی آئے تھے، 200 روپے دے کے چلے گئے، جتنی اس کی بساط تھی اتنے اپنی بساط کے مطابق دو۔ حکیم الامت تھانوی رحم اللہ تعالیٰ کو کسی نے ہدیہ پیش کیا اور 10 روپے ہدیہ پیش کیا، پھر اس کے بعد نہیں 25 روپے ہدیہ پیش کیا، ملفوظات میں 25 روپے ہدیہ پیش کیا، حکیم الامت نے فرمایا جزاک اللہ، پھر 25 روپے میں سے 15 روپے واپس نکال کے دے دیے، 15 روپے واپس نکال کے دے دیے، اور فرمایا کہ بس یہ 10 روپے کیونکہ میری ضرورت تھی، دھوبی کو پیسے دینے ہیں وہ نہیں تھے میرے پاس، یہ رکھ لیے، یہ 15 روپے آپ ہماری طرف سے رکھ لیجئے، وہ یہ نہیں کہ میں نہیں لے رہا ہوں، لے کے میں آپ کو واپس میں ہدیہ دے رہا ہوں۔ یہ بھی بزرگان دین نے کیا، ایک طالب علم ہمارے حضرت والا کے پاس آتے تھے، وہ 20 روپے دیتے تھے، 20 روپے زمانے میں بھی آج 15-20 سال پہلے 20 روپے، لیکن حضرت اس کو خوشی سے قبول فرماتے۔ ایک صاحب آئے جو کہ غریب تھے، انہوں نے 1000 روپے کا نوٹ دیا، اچھا ماشاء اللہ جزاک اللہ، پھر اپنے خادم سے فرمایا کہ جاؤ 900 روپے لے کے آؤ، اور نئے نوٹ لے کے آئے 900 کے، پھر کہا کہ یہ آپ ہماری طرف سے رکھ لیجئے، ہم نے آپ کا ہدیہ قبول کر لیا، 100 روپے قبول کیا اور 900 روپے اس کو واپس کر دی، کیونکہ وہ اپنے بساط سے بڑھ کے دے رہا ہے، तो ऐसी जगह था। तो हकीम उलम्मत ने जब उनको वापस किए 15 रुपए, तो वो कह उठे कि अल्लाह वालों को किस तरह अल्लाह ताला रहनुमाई फरमाते हैं, आलिमुल गैब नहीं होते, नहीं अल्लाह ताला रहनुमाई फरमाते हैं। उन्होंने खुद कहा कि मैंने पहले 10 ही रुपए इखलास से निकाले थे, सोचा कि 10, फिर सोचा कि हजरत भी इतने बड़े अल्लाह वाले आलिम हैं और मैं भी कोई छोटा रईस नहीं हूँ, लिहाजा मुझे 10 रुपए देते हुए शर्म आने लगी, तो मैंने 15 रुपए और निकाले। तो जो इखलास से निकाले थे वही आपने कबूल फरमाए, जो गैर इखलास से निकाले थे तो ये अल्लाह ताला रहनुमाई फरमाते हैं। तो दे रहा है उसमें नीयत क्या है कि मैं क्योंकि मेरी भी एक हैसियत है और हजरत को इतना कम दूंगा तो अजीब सा मालूम होगा। अल्लाह के लिए हदिया तोहफा सिर्फ अल्लाह के लिए होना चाहिए। तो ये तो लेने देने की बात है। और शादी ब्याहों में कितना खर्च, फजूल खर्ची होती है, गाना बजेगा बाजा, गाना बाजा, डेक के पूरा एक टीम होती है, इस पर खर्च किया जाता है, आतिशबाजी पे खर्च किया जाता है, फजूल दिखावे पे खर्च किया जाता है। जहेज इसलिए लिया जाता है कि इसको उसकी वीडियो बनाई जाती है। पहले तो ये नहीं था, पहले दिखाते थे एक कमरे में रख के, देखो ये हम दे रहे हैं, ये हम दे रहे हैं। तो इसी कहीं सफात में लिखा है हजरत ने कि ऐसा, फिर जब आप ईद के कपड़े बनाए तब भी महल्ले वाले को दिखाया करें, देखिए हमने बीवी के लिए 3 जोड़े बनाए, बेटी के लिए 4 जोड़े बनाए, ये सब नहीं दिखाते, शादी के मौके पे दिखाते हैं। वही दिखावे वाली बात के बात क्या है, देना मकसद नहीं। और अगर हमारे दोस्त ने शादी की, और भी ऐसे दोस्त, उन्होंने कहा हम जहेज नहीं लेंगे, हम जहेज, वो तो पहले दौरे भी जहेज क्यों नहीं लेंगे, हम तो अपनी खुशी से दे रहे हैं। कहा बस खुशी हमारी यही है कि हम जहेज नहीं लेंगे, अगर जहेज आप देंगे तो जहेज आएगा तो लड़की नहीं आएगी, और लड़की आएगी तो जहेज नहीं आएगा। जब उन्होंने इतनी सख्ती की तो उन्होंने नहीं जाचू, ये भी कह दिया कि आप साल 2 साल बाद आपको इजाजत होगी कि आप जो चाहें अपनी बेटी को दें। फिर जब 2-4 बच्चे हो गए, वो हमारे दोस्त हैं कभी कभी आते, मैंने कहा फिर दोबारा दिया, उन्होंने कहा नहीं, फूटी घोड़ी भी नहीं दी, उन बाद में नहीं देंगे क्योंकि दिखाने के लिए देते हैं। अपनी बेटी को देना तो साल बाद भी दे सकते थे हम, उसी पैसे को आप कहते चलो बेटी जाओ, बेटी दामाद को उम्रे पे भेज, ये सब नहीं करेंगे, दिखा के देंगे उसके लिए, चाहे पेट काटना पड़े, चाहे उसके लिए कर्ज लेना पड़े, बाद सूदी कर्ज तक लेते हैं और उसमें गर्क होके बेचारे हमेशा परेशान रहते हैं। ये वही माहौल मुआशरा नाक कटने वाली बात है। इसीलिए जो अल्लाह और रसूल से नहीं, अल्लाह और उससे अल्लाह से नहीं डरता, सारी दुनिया उसको डराती है, और जो अल्लाह और उसके रसूल की मुबारक गुलामी में नहीं आता, माहौल मुआशरा नफ्स शैतान की गंदी गुलामी उसको कबूल करनी पड़ती है, हर तरफ से परेशान रहता है। और ऐसे लोग आजाद रहते हैं, ऐसे लोग आजाद रहते हैं, जितनों को चाह बुलाया नहीं बुलाया, लोग नाराज भी, उन्हें पता है कि इसका ये तो हर काम अल्लाह के लिए करता है, कहीं गया तो भी लोग खुश होते हैं, नहीं गया तो भी कहते हैं भाई वो तो मसरूफ आदमी है और वो जो हर काम अल्लाह के लिए करता है, उसका ना आने में भी कोई ना कोई वजह होगी, उसके ना आने में भी कोई ना कोई वजह होगी। हजरत मौलाना मुजफ्फर हुसैन कांदलेवी रहमतुल्लाह ताला, बहुत बड़े अल्लाह वाले गुजरे, मौलाना जकरिया साहब के रिश्तेदारी में नाना लगते, तो हजरत मौलाना भी उनका जिक्र करते हैं, जकरिया साहब रहमतुल्लाह ताला, हकीम उलम्मत थानवी उनका जिक्र करते हैं कि एक दावत की रईस ने हैदराबाद या दक्कन या किसी बड़े शहर का जो जामिर नवाब और रईस होते थे, इसको वाली भी कहते थे, उसने दावत की, हजरत ने दावत से मना कर दिया। तो उलमा ने कहा ये सब उलमा की दावत है, नेक लोगों को बुला रहा है, वो खुद भी नेक है, आप इससे भी मना कर रहे हैं, चलो खुराफात में तो आप नहीं जाते, नाच गाने में आप, यहाँ तो उलमा को वो जमा कर रहे हैं। फरमाया एक बात आप लोगों को शायद पता ना हो, मुझे पता है कि इस रियासत का इतना इतना कर्जा है, उस जमाने में 10-20 हजार भी बड़ा कर्जा होता था, आज इसको लाखों करोड़ों में कर ले, तो इसको चाहिए बजाय इस दावत के करने के कर्जा पहले अदा करे, जो मकरूज है उसको सही नहीं है कि वो दावतें करे इतने बड़े पैमाने पर। चलो 2-4 आदमी कभी आ गए बात अलग, लेकिन मैं इसलिए शामिल नहीं हो रहा हूँ कि ये, इसको तो चाहिए कि पहले अपना कर्जा अदा करे, ये आला दर्जे की एहतियात, इससे जो है उनके उनके दावत और तबलीग में इतना असर था कि हिंदू मुसलमान हो जाता था, बेनमाजी नमाजी बन जाता था। तो ये सब भी देखना चाहिए, आज हमारी हुकूमतों पे कितना कर्जा है, लेकिन अलल्ले तलल्ले चल रहे हैं, अलल्ले तलल्ले, ये तकरीब फला तकरीब, और पूरे कौमी माशाल्लाह जो है वो अखराजात को फजूल खर्ची में लगी हुई है, जबकि कर्जा पे कर्जा, अगर इस कर्जे को अदा कर दिया जाए तो ये महंगाई बिल्कुल आदी हो जाए, बिल्कुल एकदम एक लख
مہنگائی عادی ہو سکتی ہے اگر سودی قرضے کی لانت کو اتار دیا جائے، لیکن سودی قرضہ لے لے کے اللے تللے کر رہے ہیں، اس کو کہتے ہیں کہ آدمی جو ہے خوش فہمی اور حماقت میں مبتلا رہتا ہے، دوسروں سے قرض لے لے کے خرچ کر رہا ہے۔ اور غالب نے کہا تھا قرض کی پیتے تھے میں، وہ بھی قرض لیتا تھا، کبھی قصیدہ لکھتا تھا کوئی نواب اس کو کوئی پیسہ دے دیتا تھا، قرض کی پیتے تھے میں لیکن سمجھتے تھے کہ ہاں رنگ لائے گی ہماری فاقہ مستی ایک دن۔ یہ کیا رنگ لائی، کیا کیا عزت ملی، لہذا ایسے قرضہ لینے والوں کی عزت بھی نہیں، اس لیے بلا ضرورت شدیدہ منع کیا قرضہ بھی مت لو۔ حضرت والا عمرے پہ جا رہے تھے تو بعض دوستوں نے میر صاحب رحم اللہ تعالیٰ سے پوچھا کہ ہمارے پاس ابھی نہیں، ہم چاہ رہے ہیں قرضہ لے کے چلے جائیں، بار بار حضرت والا تو موقع نہیں ملتا، ہم چاہ رہے ہیں۔ حضرت نے فرمایا کہ اگر دیکھو یقین ہے کہیں سے کمیٹی کھلنے والی ہے یا کوئی پیسہ آنے والا ہے، جیسے کاروباریوں کا بل آتا ہے، تب تو لے سکتے ہو، اور اگر کوئی انتظام نہیں ہے تو قرضہ ہرگز مت لینا۔ قرضہ لے کے نفل عبادت کرنا، عمرہ تو نفل عبادت، پھر بعد میں پریشان ہو کے کیسے دیں، اب اس کو جھوٹ بول رہے ہیں، اس سے ادھر ادھر کر رہے ہیں، لہٰذا منع فرمایا کہ اگر کوئی انتظام ہے تب تو ٹھیک ہے، اور انتظام نہیں ہے تو قرضہ لے کے عمرہ بھی مت کرو۔ جب قرضہ لے کے عمرہ کرنے کو منع کیا تو قرضہ لے کے شادی کرنا کیسے صحیح ہو جائے گا؟ اللہ تعالی ہمیں فضول خرچی سے بچائے اور اس پر عمل کی توفیق عطا فرمائے۔ الحمدللہ رب العالمین، والصلاة والسلام